नमस्कार, फ्रिडम चौतारी पडकास्टको नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी पारदर्शिता र भ्रष्टाचार विरूद्ध सक्रिय विश्वव्यापी नागरिक संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले तयार पारेको प्रतिवेदनको बारेमा चर्चा गर्दैछौ। ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक वर्ष विश्वका देशहरूको भ्रष्टाचारको स्थितिबारे पर्सेप्सन सर्वे प्रतिवेदन जारी गर्ने गर्दछ। गत वर्ष सन् 2019 विश्वमा भ्रष्टाचारको स्थिति कस्तो रह्यो त, यसबारे ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै आफ्नो नयाँ प्रतिवेदन जारी गरेको छ। सो प्रतिवेदनमा नेपालको अवस्थाबारे पनि उल्लेख छ। जनवरी 9 अर्थात माघ 23 गते सो प्रतिवेदनको बारे ट्रान्सपरेन्सीको नेपाल शाखाले पनि काठमाडौँमा एक प्रतिवेदन सार्वजनिक गरेको छ। सो अनुसार नेपालले भ्रष्टाचारको मापनमा 34 अङ्क प्राप्त गरेको छ, अर्थात 100 मा 34। अब हामी ट्रान्सपरेन्सी इन्टरनेसनलले तयार पारेको प्रतिवेदनमाथि चर्चा गर्दैछौ। ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहिबार सार्वजनिक गरेको सन् 2019 भ्रष्टाचार अवधारणा सूचाङ्क करप्सन पर्सेप्स इन्डेक्स सिपिआईमा नेपाल विश्वव्यापी वरियता क्रममा गत वर्षभन्दा 11 स्थानमाथि उक्लिएको छ। राजनीतिक स्थायित्व र राज्यका केही निकायको सक्रियताका कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा केही सकारात्मक संकेत देखिएको छ। सन् 2019 प्रतिवेदन अनुसार नेपालले 34 अङ्क पाएको छ। गत वर्ष 31 अङ्क पाएको नेपाल यो सुधारसँगै 124 स्थानबाट 113 स्थानमा उक्लिएको छ। भ्रष्टाचारमा संलग्नमाथि कारवाही, व्यापारिक क्षेत्रमा हुने भ्रष्टाचार र राजस्व चुवाडका क्षेत्रमा केही सकारात्मक नतिजा देखिएका छन् भने सार्वजनिक सेवा क्षेत्रमा सुधार र व्यापारिक क्षेत्रमा हुने घुसखोरीमा नियन्त्रण भएको छैन। वरियता क्रममा 11 स्थानले अगाडि आउँदा समेत दक्षिण एसियाकै राम्रा मुलुकको तुलनामा नेपालको अवस्था सन्तोषजनक छैन। सुशासनमै नाम चलेका अन्य मुलुकसँग दाँच्दा नेपालको अवस्था ठिक लाग्दो देखिन्छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले सार्वजनिक पद दुरूपयोगमा भ्रष्टाचार विरोधी निकायहरूको कारवाही, न्यायपालिकाको काम कारवाही र कर असुली सम्बन्धी निर्णय लगायतका कारण नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले इंगित गरेको बताए। तर सरकारले भ्रष्टाचार विरोधी प्रतिबद्धता अनुरूप काम नगर्नु मुलुकको प्रमुख समस्या छँदैछ। केही सुधारका बावजुद नेपाल भ्रष्टाचारमा व्याप्त मुलुकहरूको श्रेणीमै छ। सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरूपयोग यथावत रहेको छ। राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु र राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनु अहिलेको प्रमुख चुनौती रहेको छ। सार्वजनिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार, नेपालमा सार्वजनिक पद दुरूपयोग गर्नेमाथि कारवाही, सेवाका लागि दिनुपर्ने घुस, सरकार, न्यायालय र संसदका प्रतिनिधिले गर्ने पदको दुरूपयोग, व्यापार व्यवसायमा भ्रष्टाचार, राजनीतिक क्षेत्रमा जवाफदेहिता जस्ता विषयमा सर्वेक्षणलाई आधार बनाएको थियो। ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपालको सूचाङ्क तयार पार्न लिएका 6 आधारमध्ये 2 नेपालको अवस्था उस्तै छ भने अरूमा सुधार आएको छ। सार्वजनिक क्षेत्रको काम कारवाहीको अवस्था उस्तै छ। सार्वजनिक क्षेत्रको काम कारवाहीको निगरानीको स्थिति विश्लेषण गर्ने विश्व बैंकले 8 नेपाललाई 35 अङ्क दिइरहेको छ। सार्वजनिक क्षेत्र सरकारसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो। केही वर्षदेखि सार्वजनिक क्षेत्रको अवस्था उइरहनु भनेको सरकारले आम तहमा अनुभूत हुने गरी सुधार गर्न नसक्नु हो। आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक क्षेत्रमा सुधार भएको भए मुलुकको अवस्था अझै सुध्रिन्थ्यो। वर्ल्ड इकोनोमिक फोरमको अङ्क गत वर्षको तुलनामा यसपालि निकै राम्रो छ। गत वर्ष 33 अङ्क पाएको नेपालले यसपटक 40 अङ्क पाएको छ। उक्त संस्थाले आयात, निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायका लागि दिनुपर्ने घुसका विषयवस्तुको सर्वेक्षण गर्छ। व्यापार व्यवसाय आयात निर्यातमा भ्रष्टाचारको अवस्था मूल्याङ्कन गर्ने ग्लोबल इन्साइटले यसपटक गत वर्ष झैं 35 अङ्क दिएको छ। यसबाट व्यापार व्यवसाय र आयात निर्यातमा हुने घुसखोरी नघटेको देखिन्छ। सार्वजनिक पद दुरूपयोगमा कारवाही र राज्यका निकायबाट नियन्त्रणको स्थिति मापन गर्ने बर्टेल्सम्यान फाउन्डेसनले गत वर्ष 25 अङ्क दिएकोमा यसपटक बढाएर 29 पुर्याएको छ। सरकार न्यायालय संसद र सुरक्षा निकायको प्रतिनिधिले निजी स्वार्थका लागि पद दुरूपयोग गरेको अवस्था मापन गर्ने ओल्ड जस्टिस प्रोजेक्टले गत वर्षभन्दा 3 अङ्क बढाएर यसपटक 35 दिएको छ। भेराइटिज अफ डेमोक्रेसी भिडेम प्रोजेक्टले राजनीतिक भ्रष्टाचारको मापन गर्छ, जस अनुसार नेपालले गत वर्ष 25 अङ्क पाएकामा एकपटक 29 अङ्क पाएको छ। अङ्कमा सुधार देखिए पनि यथार्थमा राजनीतिक क्षेत्रको भ्रष्टाचार नियन्त्रणमा खासै पहल भएको देखिँदैन। कसरी सुधार देखियो त? हामीलाई पनि यो चासोको विषय भयो। राजनीतिक भ्रष्टाचार भन्ने शीर्षकमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको नेतृत्व र त्यससँग सम्बन्धित सुशासनको विषय पर्दो रहेछ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कार्यकारी निर्देशक आशिष थापाले भने यी क्षेत्रको काम कारवाही केलाउँदा केही सुधार देखिएकाले अङ्क बढेको हुन सक्ने अनुमान लगाउनु भएको छ। समग्रमा गत वर्षको तुलनामा नेपालले दुई क्षेत्र बाहेक सबैमा केही न केही सुधार गरेको छ। त्यसले औसत अङ्क सीपीआई पनि बढाएको देखिन्छ। तर ट्रान्सपरेन्सी इन्टरनेसनलले 4 भन्दा कम अङ्कको सुधारलाई गणना योग्य मान्दैन। भ्रष्टाचारको अवधारणा सूचाङ्कमा नेपालको अवस्था केही सुध्रनुमा भ्रष्टाचार विरुद्ध स्थापित राज्यका निकायहरूको क्रियाशीलतालाई प्रमुख आधार देखिएको छ। आयात निर्यातमा हुने घुसखोरी घटेको छ। राजस्व चुहट र न्याय प्राप्तिका लागि हुने घुसखोरी नियन्त्रण भएको हो। सार्वजनिक पद दुरूपयोगको कारवाहीमा पनि यो वर्ष उल्लेखनीय सुधार छ। भ्रष्टाचारको आरोपमा अख्तियारले आफ्नै पूर्व आयुक्त राजनारायण पाठकमाथि विशेष अदालतमा मुद्दा चलाएको छ भने अर्का एक पूर्व प्रमुख आयुक्त अनुसन्धानको दायरामा छन्। गत वर्ष प्रमाणपत्र तथा चारित्रिक विषयमा विवादमा परेपछि प्रधान न्यायाधीशका लागि भएको संसदीय सुनाईबाट सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपक राज जोशी अस्वीकृत भएका थिए। सम्पत्ति शुद्धिकरण विभागले पनि अघिल्लो वर्षको तुलनामा केही क्षेत्रमा हात हाल्न खोजेको छ। राजस्व अनुसन्धान विभागले केही ठूला करछलीका फाइलमाथि अनुसन्धान गरिरहेको छ। करछली, राजस्व चुहट लगायतका क्षेत्रमा भएका केही फैसलालाई ट्रान्सपरेन्सी इन्टरनेसनलले नोटिसमा लिएको देखिन्छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको उपाध्यक्ष समेत रहेकी वरिष्ठ अधिवक्ता सविता भण्डारीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकोमा सरकारको काम कारवाहीकै कारण भन्दा पनि भ्रष्टाचार नियन्त्रणमा क्रियाशील राज्यका अन्य निकायहरूको सक्रियताले नेपालले आफ्नो छवि केही सुधार गरेको हो। यसमा सरकारले लिने क्रेडिट बारे जहिले पनि विवाद हुने गरेको छ। भ्रष्टाचार बढ्दा आफ्नो मात्रै भूमिका नहुने बताउने सरकारले सुशासनको अवस्था सुधार हुँदा भने जहिले आफूले जस लिने गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अवस्था पनि यस्तै छ। भ्रष्टाचारका विषयमा अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका अध्यापक दिपेश घिमिरेका अनुसार लोकतन्त्र, कानून शासन जस्ता सूचकहरूका आधारमा समेत मूल्याङ्कन गर्ने अध्येताहरूको सर्वेक्षणमा कतिपय अवस्था अलि फरक नतिजा देखिन सक्छ। हामीले यहाँ बसेर जे देखेको हुन सक्छ अथवा जे महसुस गर्छौं उनीहरूले नदेख्न सक्छन्। सर्वेक्षणमा सहभागीले व्यक्त गर्ने प्रतिक्रियाका आधारमा यसको लेखाजोखा हुन्छ। कतिपय नीतिगत तहका भ्रष्टाचार बारे आम मानिस जानकार हुँदैनन्, त्यसैले कहिलेकाहीँ सर्वेक्षणको नतिजा यथार्थ भन्दा अलि फरक हुन सक्छ। कसरी हुन्छ त मापन? नागरिक र सेवाग्राहीले व्यक्त गर्ने अवधारणाका आधारमा तय गरिने सीपीआई प्रतिवेदन तयार गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल आफै प्रत्यक्ष संलग्न हुँदैन। विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र दात्री निकायहरूले गर्ने सर्वेक्षणका क्रममा संकलन गरिने सूचनालाई विश्लेषण गरेर समग्र सूचाङ्क निकालिन्छ। सन् 2019 नेपालका लागि सीपीआई तयार गर्ने क्रममा 6 संस्था संलग्न भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ। विश्व बैंक, ओल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, ओल्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट यस पटकको सर्वेक्षणमा सहभागी थिए। यी मध्ये भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट सर्वेक्षणमा 4 पटक सहभागी भएको हो। यी सबै संस्थाले दिएको अङ्कको औसत निकालेर सूचाङ्क तयार गरिन्छ। यी निकायका तथ्याङ्क मध्ये कतिपय सन् 2019 को मध्यसम्मका छन् भने केहीमा सन् 2020 का ताजा अद्यावधिक सूचना समेत छन्। तर समग्रमा करिब 6 महिनाको तथ्याङ्क विश्लेषण भएको हो। अहिलेको तुलनामा त्यति बेला सरकारको काम कारवाहीमाथि त्यति धेरै प्रश्न उठेको थिएन। यति समूहको राजनीतिक स्वार्थ, नागरिक स्वतन्त्रतामाथि अङ्कुश लगाउने विधेयकहरू, सेक्युरिटी प्रिन्टिङ प्रेस, टेलिकम लाइसेन्स सम्बन्धी निर्णय जस्ता अनियमितताका घटना सार्वजनिक हुनु अघिको तथ्याङ्कका आधारमा नेपालको अङ्क गणना भएको हो। ट्रान्सपेरेन्सी इन्टरनेसनलका अनुसार पछिल्ला घटनाक्रमको नतिजा अर्को देखिन पनि सक्छ। ट्रान्सपेरेन्सी इन्टरनेसनलले सन् 1995 प्रत्येक वर्ष सिपिआई सार्वजनिक गर्दै आएको छ। नेपाल सन् 2004 यो सूचीमा समावेश हुँदै आएको छ। सन् 2019 22 देशले आफ्नो अङ्कमा राम्रो सुधार गरेका छन् भने 21 देशको अङ्क अझ तल झरेको छ। सूचाङ्कबारे टिप्पणी गर्दै ट्रान्सपेरेन्सी इन्टरनेसनलकी अध्यक्ष डेलिया फरेरा रुबियाले भ्रष्टाचार रोक्न चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव नियन्त्रण हुनुपर्ने बताएकी छिन्। दक्षिण एसियामा नेपाल कता छ त? नेपालको स्थिति दक्षिण एसियाली मुलुकहरूमा भुटान, भारत र श्रीलङ्का पछिको 14 स्थानमा छ। दक्षिण एसियाली मुलुकहरूको तुलना गर्दा नेपालको अवस्था सुधारिएको हो। सूचाङ्कका अनुसार भुटानको 68, भारतको 41, श्रीलङ्काको 38, नेपालको 34, पाकिस्तानको 32, मालदिव्सको 29, बङ्गलादेशको 26 र अफगानिस्तानको 16 अङ्क छ। गत वर्षको तुलनामा पाकिस्तान र मालदिव्स केही खस्केका छन् भने अरू मुलुकहरूको अवस्था करिब उस्तै छ। 100 पूर्णाङ्क मानि तयार गरिने सूचाङ्कमा 50 कम अङ्क पाउने मुलुकहरू भ्रष्टाचारग्रस्त मानिन्छन्। सबैभन्दा बढी डेनमार्क र न्युजिल्यान्डको समान 87 अङ्क छ। त्यसपछि फिनल्यान्डको 86 अङ्क छ। सिङ्गापुर, स्विडेन, स्विजरल्यान्डले पनि भ्रष्टाचार नहुने राम्रो मुलुकको छविलाई कायम राखेका छन्। 183 मुलुकमा सर्वेक्षण गरिएकामा सबभन्दा पुछारमा रहेको सोमालियाले 9 अङ्क पाएको छ। भ्रष्टाचार अवधारणा सूचाङ्कका मापनका आधारहरू के हुन् त? सार्वजनिक क्षेत्र र पदाधिकारीका काम कारवाही, सार्वजनिक सेवामा घुसखोरी, व्यापार व्यवसायमा भ्रष्टाचार, सार्वजनिक पद दुरुपयोग, सरकार न्यायालय संसदमा पद दुरुपयोग, राजनीतिक भ्रष्टाचार, यिनै विषयलाई आधार मानेर भ्रष्टाचार अवधारणा सूचाङ्क तयार गरिन्छ। आजको पडकास्ट कस्तो लाग्यो? केही सुझाव, जानकारी तथा प्रतिक्रिया भए फ्रिडम फोरमको टेलिफोन नम्बर 01410 2022 तथा फ्रिडम फोरमको इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा हुन्छु। नमस्कार।